This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
Voice of Shangri-La, the first Nepali community radio in South Australia, here at Radio Adelaide 101.5 FM for the latest in Nepali news, sport, literature, community events, and much more. Tune in to Voice of Shangri-La every Sunday night at 9:30 PM, only here at your local radio station, Radio Adelaide 101.5 FM.
Namaste, Sandakalan Abhivadan Srotaru. सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात् 9:30 बजे आदरणीय श्रोता प्यारा श्रोता माझ रेडियो एडलेट 101.5 मेगाहर्ट अन्तर्गत नेपलिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति भोइस अफ साङ्ग्रिलामा विविध रोचक गीत सङ्गीत रमाइला जानकारी लिएर 2013 दोस्रो कार्यक्रम यानि कि 163 श्रृङ्खलामा तपाईँहरूकै नियमित प्रस्तुता दया साथी सञ्जय र म खगेन्द्र तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ. यो कार्यक्रम www.radio.adelaide.edu.au मार्फत संसारभर अनलाइन सुन्न सकिन्छ. हामी कार्यक्रम अवधिभर फेसबुकमा अनलाइन रहनेछौँ. अबको ठिक एक घन्टा अर्थात् 10:30 बजेसम्म तपाईँको साथ रहनेछौँ र तपाईँ पनि पक्कै हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा छौँ. आदरणीय श्रोता, यो छोटो जानकारीपछि आजको कार्यक्रम अगाडि बढाउन चाहन्छु. आजको रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रिलाको तरङ्गमा तपाईँहरूका लागि प्रस्तुत गर्ने सामग्रीहरूको छोटो झलक एवं रूपरेखा. तर सबैभन्दा पहिले आजको तिथिमितिबाट थालनी गर्छौँ. त श्रोता, आज मिति 2069 साल पौष 29 गते शुक्ल पक्षको द्वितीय तिथि आइतबार, तदनुसार जनवरी महिनाको 13 तारिक 2013. र अहिलेको तापक्रमको कुरा गर्ने भने अहिलेको ठिक 17.9 डिग्री सेल्सियस रहेको छ र आज राति 13 डिग्री सेल्सियस रहनेछ. भोलिको तापक्रम 28 डिग्री र भोलि प्रायः मौसम सफा रहने पनि जनाइएको छ. र साथी सञ्जयबाट कार्यक्रमको झलक.
हजुर श्रोताहरू, कार्यक्रममा सदाचाहिँ हामीहरू तपाईँहरूका लागि हप्ताभरि भएका घटनाक्रमहरू, देश विदेशमा भएका घटनाहरूको बारेमा रिपोर्ट एज अ न्युज, अनि त्यसपछि गएर रमाइला रोचक जानकारी, स्वास्थ्य सम्बन्धी जानकारी र अरू नेपालमा भएका भनौँ न गतिविधिको बारेमा जानकारी र साथमा गीत सङ्गीत त आफ्नो ठाउँमा छँदैछन् श्रोताहरू. श्रोताहरू, तपाईँहरूलाई थाहा नै छ हामीले गएको एपिसोडबाट, गएको भोइस अफ साङ्गिलाको एपिसोडबाट हामीले कार्यक्रममा अलिकति फेरबदल ल्याएका थियौँ. हामी कार्यक्रममा सर्वप्रथम हामीले न्युज यहाँनिर प्रस्तुत गर्ने गर्थ्यौँ तपाईँहरूका लागि, तर हामीहरूले त्यो ढङ्गलाई अलिकति परिवर्तन गरेर हामीले चाहिँ अब कार्यक्रमको सुरुमा नभएर श्रोताहरू सबैलाई एउटा न्युज भनौँ न सुन्नलाई एउटा राम्रो विकल्प बनोस् भनेर हामीले 10 बजे समाचार प्रस्तुत गर्ने निर्णय गरेर हामीले 10 बजे समाचार प्रस्तुत गर्नेछौँ. र त्योभन्दा अगाडि हामी गीत सङ्गीत र अरू रोचक रमाइलो जानकारी गराउने कोसिस गर्नेछौँ. र श्रोताहरू, मोरओभर आज चाहिँ हाम्रो नेपाली पात्रो अनुसार पुष 29 गते पुष महिनाको अन्तिम दिन र भोलि माघे सङ्क्रान्ति. हामी सर्वप्रथम त म तपाईँहरूलाई माघे सङ्क्रान्तिको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु. नेपालमा चाहिँ माघे सङ्क्रान्ति माघको महिनाको जाडो चिसो एकदमै छ, तर के गर्ने, अस्ट्रेलियामा चाहिँ एकदमै गर्मी छ, होइन? ठिकै छ श्रोताहरू, केही छैन. आज हामी माघे सङ्क्रान्तिको बारेमा नि विशेष कुराकानी गर्नेछौँ. हाम्रा एकजना श्रोता बुवा भनौँ होइन, जानकार जसलाई चाहिँ नेपाली संस्कृति नेपाली चाडपर्वको बारेमा जानकारी छ उहाँसँग कुराकानी गर्नेछौँ। र त्यसै गरी हामीलाई जानकारी भएसम्मका कुराकानीहरू हामी तपाईँहरू समक्ष आज प्रस्तुत गर्नेछौँ माघे सङ्क्रान्तिका बारेमा। यदि तपाईँहरू पनि माघे सङ्क्रान्तिको उपलक्ष्यमा यदि तपाईँ कसैलाई पनि आफ्ना मित्रजन आफ्ना शुभचिन्तक आफ्ना मित्रजन आफ्ना साथीभाइहरू आफ्ना घर परिवार चाहे त्यो नेपालमा होस् चाहे अस्ट्रेलियामा बस्नुहोस् या चाहे अरू कुनै विश्वका अरू कुनै ठाउँमा बस्नुहोस् उहाँहरूलाई यदि तपाईँ शुभकामना दिन चाहनुहुन्छ भने माघे सङ्क्रान्तिको बारेमा हामीलाई फेसबुक पेजमा लेख्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज तपाईँहरूलाई थाहै छ, भोइस अफ साङ्गिला साङ्गिलाका आवाजहरू होइन। अनि त्यसै गरी तपाईँ यदि हामीलाई म्यासेज गर्नमा सक्नुहुन्छ, म्यासेजका लागि तपाईँले म्यासेज गर्नुपर्ने हुन्छ। खगेन्द्रजी नम्बर दिनुहोस् न।
म्यासेज गर्नुको लागि यहाँहरूको लागि सुविधा रहेको छ, फेसबुक पनि खुला रहनेछ र हाम्रो मोबाइल नम्बर रहेको छ 0435 9298 9। यसमा पनि यहाँहरूले सिधै म्यासेज गरेर तपाईँहरूका आफ्नोजन प्रियजन र आफन्तजनलाई जुनसुकै कुनामा रहेका नेपाली दाजुभाइलाई तपाईँले मेसेज र सन्देश पठाउन सक्नुहुनेछ।
हजुर हजुर, श्रोताहरू त्यति मात्रै नभएर तपाईँहरूलाई अझ हामी अझ फ्लेक्जिबल तरिकाले भनौँ न, तपाईँलाई फेसबुकमा तपाईँ आफ्नो म्यासेज लेख्न सक्नुहुन्छ, फेसबुक भोइस अफ साङ्गिलाको फेसबुक वालमा लेख्न सक्नुहुन्छ, इनबक्स गर्न सक्नुहुन्छ, मोबाइलमा म्यासेज गर्न सक्नुहुन्छ। यदि तपाईँ आफै आफ्नै आवाजमा यदि तपाईँ शुभकामना दिन चाहनुहुन्छ भने माघे सङ्क्रान्तिका बारेमा तपाईँ सिधै स्टुडियोको टेलिफोनमा पनि फोन गर्न सक्नुहुन्छ, जसका लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ 8313500। हजुर श्रोताहरू, म तपाईँहरूलाई फेरि एकपटक फोन नम्बर स्टुडियोको टेलिफोन नम्बर म भन्दैछु 8313500। यदि तपाईँहरूले यस नम्बरमा फोन गर्नुभयो भने तपाईँ आफ्नै आवाजमा आफ्ना मित्रजनहरूलाई आफ्नो शुभकामना माघे सङ्क्रान्तिको बारेमा टक्राउन सक्नुहुनेछ। हजुर श्रोताहरू, यहीँ त भए आज हामीले प्रस्तुत गर्ने कार्यक्रमका बारेमा जानकारी। श्रोताहरू, अब कार्यक्रमको थालनी केबाट गर्ने, खगेन्द्र चाहिँ गीत सङ्गीतबाटै गर्ने हो,
गीत सङ्गीतबाटै गरौँ आज सुरुको हाम्रो कार्यक्रम चाहिँ। श्रोताहरूको लागि माघे सङ्क्रान्तिको उपलक्ष्यमा यहाँहरूलाई यो गीतबाट हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ।
हजुर श्रोताहरू, माघे सङ्क्रान्तिको बारेमा के अरे उपलक्ष्यमा भनेर अब श्रोताहरूले माघे सङ्क्रान्तिकै गीत बजाउन थाले कि भन्ने आश गर्नुभएको होला, तर श्रोताहरू तपाईँको आशालाई निराशामा बदलेर हामी माफी चाहन्छौँ। हामीसँग त्यस्तो कुनै माघे सङ्क्रान्तिको बारेमा गीत उपलब्ध भइसकेन, त्यो भावनाले हामी सामान्य रमाइलो गीत नै यहाँनिर प्रस्तुत गर्दैछौँ। तिमीलाई देखेर आँखा त्यही छोडी हिँडे म, प्रकाश तिमिल सेनाको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि सुन्दै गर्न श्रोताहरू। त्यसपछि हामी आफ्ना हाम्रा कार्यक्रमका नियमित प्रसङ्गहरू तपाईँहरू समक्ष प्रस्तुत गर्ने नै छौँ, तर अहिलेलाई भने तिमीलाई देखेर आँखा त्यही छोडी हिँडे म, प्रकाश तिमिल सेनाको आवाजमा। तर ओरिजिनल सङ चाहिँ यो गीत चाहिँ उदित नारायण झाले गाउनुभएको थियो र अहिले प्रकाश तिमिल सेनाले यसलाई फेरि रिअरेन्ज गरेर हामीमा आज ल्याउनु भएको छ, र अहिलेलाई इन्जोय गर्नुहोस् यो गीत तपाईँहरूका लागि।
तेही थोड़ी हिड़े मा, तेही थोड़ी हिड़े मा, तेही थोड़ी हिड़े मा, तिमलाई देखे रा आखा तेही थोड़ी हिड़े मा।
तिमलाई देखेर मुटु त्यही थोडी हिडेमा त्यही थोडी हिडेमा त्यही थोडी हिडेमा तिमलाई देखेर आँखा त्यही थोडी हिडेमा तिमलाई देखेर आँखा त्यही थोडी हिडेमा त्यही थोडी हिडेमा त्यही थोडी हिडेमा तिमलाई देखे तेही छोड़ी हिड़े मा तेही छोड़ी हिड़े मा तेही छोड़ी हिड़े मा तेही छोड़ी हिड़े मा तेही छोड़ी
Radio Adelaide 101.5 FM and live online.
हजुर श्रोताहरू भर्खरै तपाईँहरूलाई हामीले प्रस्तुत गर्यौँ प्रकाश तिमल सेनाको आवाजमा रहेको तिमीलाई देखेर आँखा त्यही छोडी हिँडेमा भन्ने यो रमाइलो गीत आशा छ श्रोताहरू तपाईँलाई यो गीत मन पर्यो होला अब भने हामी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ एउटा यहाँनिर रमाइलो प्रसङ्ग रमाइलो भन्दा पनि यो वास्तविकता हो श्रोताहरू किन भन्दाखेरि नेपालमा यस्ता घटनाहरू धेरै घट्ने गर्छन् जुन चाहिँ अझ भनौँ न अलि विपन्न परिवारमा भनौँ अलिकति गाउँतिर होइन यस्तो घटनाहरू धेरै घट्ने गर्छन् अब श्रोताहरूले सोचिराख्नु होला के खाले घटना भनेर श्रोताहरू म तपाईँहरूलाई जानकारी गराइहालौँ म अहिले यहाँ कुराकानी गर्न गइरहेको छु बाल विवाह सम्बन्धी नेपालमा यो बाल विवाह अलि पहिलासम्म होइन केही वर्ष अगाडिसम्म धेरै व्यापक थियो भनौँ न धेरै बाल विवाह गर्ने अनि विशेष गरी पहाडी जिल्लाहरूमा होइन त्यो अलि गरिबी जहाँ छ त्यहाँ चाहिँ बाल विवाह गर्ने धेरै प्रचलन थियो तर अहिले चाहिँ सहरी क्षेत्रमा चाहिँ त्यो एकदमै निर्मूल भएको छ होइन अलिकति शिक्षा ज्ञानको चेतनाले खनजीलाई के लाग्छ यो बारेमा
होइन मलाई त यो विषयमा त गत महिना अर्थात् तपाईँ जब नेपाल जानुभएको थियो त्यति बेला मुनाजी बिमलाजी भएर हामी यो प्रसङ्गमा पनि हामीले मङ्सिर जब सुरु भएको थियो यसमा विषयमा हामीले वृहत छलफल गरेका थियौँ ताकि यसमा चाहिँ उदाहरण मेरै दिएको थियो मेरै उदाहरण चाहिँ
तपाईँको उदाहरण भन्नाले के तपाईँको पनि बाल विवाह नै भयो
होइन 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 उदाहरण चाहिँ होइन तर मतलब प्रसङ्ग चाहिँ मेरै उदाहरणमा भएको थियो कि अब बाल विवाह कसरी हुन्छ किन हुन्छ भन्दाखेरि चाहिँ त्यही अब तपाईँले अघि भनिहाल्नुभयो कि अलिकति चेतनाको कमीले लिएर अलिकति भनौँ न एजुकेसनको कमीले
पहिला पहिला के थियो भन्दाखेरि एउटा संस्कृति नै बनेको थियो कि होइन अलि भनौँ केही वर्ष अगाडि केही वर्ष भन्दा पनि अलि वर्ष अगाडि चाहिँ यो चाहिँ एउटा छोरीहरूलाई चाहिँ धेरै समयसम्म भनौँ न एउटा त्यो के अरे 16-17 वर्ष पुग्ने बेलासम्म चाहिँ घरमा राख्नुहुन्न भन्ने एउटा सोचाइ थियो मानसिकता थियो त्यो चाहिँ अझै पनि कुनै सुदूरपश्चिमका कुनै पहाडी क्षेत्रहरूमा अझै पनि कायम छ र सुदूरपश्चिम मात्रै नभएर श्रोताहरू म त यहाँनिर कुरा गर्न गइरहेको कारण के भन्दाखेरि यो दाङमा पनि एकदमै र चलिआएको भनौँ न कमलरी विशेष गरी थारू समुदायमा रहे यो चाहिँ बढी चलन व्याप्त रहेको भएको हुनाले यो हामीसँग एउटा सानो प्रसङ्ग छ यहाँनिर सानैमा विवाह नगर्दा के उपहार पाइन्छ भनेर एउटा शीर्षकमा अब यस्तोसम्म कि भनौँ न बाल विवाहलाई रोक्नका लागि एउटा चेतनाको रूपमा भए पनि उपहार दिएर तिमीहरू बिहा गर्दैनौ भने तिमीहरूलाई उपहार मिल्छ
होइन
अनि तर सुन्नुहोस् न म कुरा गर्दैछु मान्छेहरू भन्छ नि बिहा गर्ने बेला चाहिँ उपहार दिइन्छ होइन तर यहाँ सुन्दाखेरि चाहिँ कस्तो अचम्म यदि बिहा गर्दैनौ भने उपहार दिइन्छ अरे
अलिकति शिक्षित वर्ग शिक्षितको ठाउँमा अलिकति यो अलिकति अम्ल्याएको पाइन्छ
हजुर हजुर सुन्नुहोस् यहाँ खन्द्रजी म अब तपाईँहरूलाई यो विस्तृत रूपमा यसको यो बारेमा जानकारी गराउँछु
मलाई भन्दा पनि सम्पूर्ण श्रोताहरूको लागि
तपाईँलाई तपाईँलाई तपाईँ लगायत सम्पूर्ण श्रोताहरू
हजुर
सायद अन्य ठाउँमा केही छैन होला तर गङ्गापुरको उच्च मावि चैनपुरमा भने 7 कक्षा पढ्दासम्म विवाह नगरे साइकल उपहार पाइन्छ भारतको बिहारमा छोरीलाई साइकल उपहार दिएर विद्यालय पठाउने अभियान प्रभावकारी भएको देखिएपछि यहाँ बाल विवाह रोक्न यस्तो प्रयास थालिएको हो कमलरी मुक्त भएर अध्ययनमा लागेका बालबालिकाले पढ्दा पढ्दै विवाह गर्ने र बिचैमा पढाइ छोड्ने समस्या बढेपछि साइकल उपहार दिएर विवाहप्रति निरुत्साहित गरिएको छ चैनपुरमा जिल्लाकै धेरै कमलरी अर्थात् 82 जना अध्ययनरत छन् आर्थिक अभाव देखाउँदै धेरैले 5-6 कक्षामै विवाह गर्ने बढेपछि 7 कक्षा पुग्नेलाई साइकल उपहार दिन थालिएको प्रधान अध्यापक विष्णु कुमार चौधरीले बताए साइकल उपहार दिएपछि विवाह गर्ने क्रम रोकिएको छ विगत वर्षमा 10-12 जनाले विवाह गर्ने गरेकोमा अहिले 2-3 जनाले मात्रै विवाह गरे यसले कमलरीको पढाइमा निरन्तरता दिन सजिलो भएको छ। सात कक्षा पुग्ने हरेक पूर्व कमलरीले साइकल पाउँछन्। यसका लागि भने एउटा शर्त छ, विवाह एउटा शर्त छ र त्यो शर्त हो विवाह। साइकल किन्न आर्थिक सहयोग गरिरहेको सिपी नेपालका निर्देशक दिनेश सापकोटाले भने विवाह गरेकाले साइकल पाउँदैनन्, विवाह नगरी सात कक्षा पुग्नेले मात्र पाउँछन्। सबै साथीले साइकल पाउँदा विवाह गरेकै कारण नपाउने भएपछि अविवाहितमा हिंताबोध हुने गरेको छ। घरको कामले समयमा विद्यालय जान नपाउने र त्यसकै कारण पढाइभन्दा विवाहलाई नै विकल्प रोज्ने समस्या बढेपछि साइकल दिने योजना बनाइएको उनले बताए। साइकल दिन थालिएपछि बाल विवाह निरुत्साहित भएको पूर्व कमलरीको साझा संस्था मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष मञ्जिता चौधरीले बताइन्। साइकल पाइने भएपछि अभिभावक पनि छोरी पढाउन रुचि राख्न थालेका छन्। उनले भनिन्, हामीले जति सम्झाउँदा पनि बालविवाह रोक्न नमानेकाहरू साइकल पाउने भएपछि रोकिएका छन्। सानो रकममा पनि छोरीलाई कमलरी पठाउने र सानैमा विवाह गरिदिने अभिभावक अहिले छोरीलाई पढाइमा निरन्तरता दिन तयार भएको व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद चौधरी बताउँछन्। कमलरी मुक्त भएर केही समय विद्यालय भर्ना भयो, त्यसपछि कि त फेरि काममा गयो कि विवाह गर्यो, छोरीलाई पढाइमा लगाउन चुनौती नै भएको छ। चौधरीले भने साइकल दिने योजना सुरु गरेपछि छोरीहरूको संख्या बढेको छ। तीन वर्ष अघि सुरु योजनाले छात्राको संख्या 60% बढाएको उनले बताए। पहिलो वर्ष 16, दोस्रो वर्ष 26 र यस वर्ष 36 जनालाई साइकल बाँडिएको पूर्व कमलरी तथा सिपी नेपालकी जिल्ला संयोजक दीपा चौधरीले बताइन्। यस वर्ष काम गर्दै पढ्दै गरेका 16 बाल श्रमिकलाई पनि साइकल दिएको छ। हजुर श्रोताहरू, अब एउटा योजना होइन, कसरी हुन्छ मान्छेहरूमा चेतना दिलाउने, यो एउटा मलाई राम्रो प्रसङ्ग लाग्यो।
एउटा राम्रो माध्यम हो क्या, जहाँ कि अशिक्षित ठाउँमा चाहिँ एउटा माध्यमबाट चाहिँ एउटा यो महिलाहरूलाई बालबालिकाहरूलाई चाहिँ अलिकति शिक्षा दिने एउटा चेतना एउटा माध्यम लाग्यो मलाई। उहिलेको कुरा गर्ने हो भने त अब प्राय चेतनाकै कमीले गर्दा बाल विवाह 5 वर्ष 7 वर्ष 11 वर्ष 15 वर्ष जुन एजमा विवाह भएको पनि हामीले पाइरहेका छौँ, र भर्खरै मात्र लगभग 2-3 महिना अगाडि मङ्सिर महिनामा पनि इलाममा पनि एउटा घटना भएको थियो कि बाल विवाह भएर चाहिँ उहाँहरूलाई चाहिँ सिधै जग्गेबाटै प्रहरीले नियन्त्रणमा लिएर चाहिँ जेल चलान गरेको भन्ने चाहिँ समाचारमा पढेका थियौँ।
हजुर श्रोताहरू, बाल विवाह रोक्नका लागि साइकल उपहार भनेर चाहिँ बिहा नगरेमा साइकल उपहार दिने योजनाको बारेमा हामीले श्रोताहरूलाई जानकारी गरायौँ। श्रोताहरू, अब फेरि हामी तपाईँहरूका लागि अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछौँ। हजुर, गीत छ 1974 AD जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी। हजुर श्रोताहरू, यो गीत को गीतले मलाई एउटा कुरा याद दिलायो, यो के अरे 1974 AD ब्यान्ड होइन अहिले अस्ट्रेलियाको टुरमा हुनुहुन्छ, कन्सर्ट गर्दै हुनुहुन्छ उहाँहरू होइन, अहिले चाहिँ पर्थ हिजो मात्रै उहाँहरूले पर्थमा आफ्नो कन्सर्ट सघाउनु भयो र त्यसपछि अब त्यसपछिको कन्सर्ट भनेको ब्रिस्बेन, अनि त्यसपछि अर्थात् 19 जनवरी होइन अर्को शनिबार भनौँ एडलेड आउँदै हुनुहुन्छ उहाँहरू आफ्नो रियुनाइटेड ब्यान्ड लिएर, जसमा चाहिँ फिरोज एकजना ब्यान्ड मेम्बर उहाँ छुट्टिनु भएको थियो केही समयका लागि, र उहाँ अहिले फेरि ब्यान्डमा आबद्ध हुनुभएको छ, र यसै अवसर पारेर सबैजना 5 जना ब्यान्ड मेम्बरहरू अहिले कन्सर्टको अस्ट्रेलिया टुरमा हुनुहुन्छ। तपाईँहरू पनि यदि उहाँहरूको कन्सर्ट हेर्न चाहनुहुन्छ भनेदेखि उहाँहरूको गीत सङ्गीतलाई यदि मन पराउनुहुन्छ भन्दा पनि यदि तपाईँहरू नेपाली सङ्गीतलाई गीत अझ माया गर्नुहुन्छ भनेदेखि पक्कै पनि आउनुहोस्। 19 जनवरी शनिबारका दिन 1974 AD रियुनाइटेड कन्सर्ट हुँदैछ। म यसको यस कन्सर्टका बारेमा अरू थप जानकारीहरू एकछिनपछि फेरि जानकारी गराउनेछु, तर अहिलेलाई भने म तपाईँहरूका लागि जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी एड्रिन प्रधानको आवाजमा अहिलेलाई तपाईँहरूका लागि यो गीत।
मुखले बोलेर के नै हुन्छ, के गरेर देखाउँ
हजुर श्रोताहरू, तपाईँलाई भर्खरै हामी प्रस्तुत गर्दै थियौँ 1974 AD को एड्रिन प्रधानको आवाजमा रहेको जननी जन्मभूमि छ स्वर्गदपी गरिएसी। श्रोताहरू, अब कार्यक्रममा अर्को एउटा प्रसङ्ग जोड्ने बेला भएको छ। हामी माघे सङ्क्रान्तिको बारेमा कुरा गर्नेछौँ भन्ने हामीले वाचा गरेका थियौँ। श्रोताहरू, माघे सङ्क्रान्ति अर्थात् माघको एक गते मनाउने यो पर्व होइन, नेपालभरि विभिन्न जाडोको महिनामा एकदमै शरीरलाई गरम भनौँ न ताप दिने खानेकुराहरू खाएर, जस्तै तिल अनि तिलको लड्डु, सक्खरखण्ड अनि त्यसपछि तरुल होइन, त्यस्तै खाने चाकु खाएर मनाउने एउटा यो पर्व हो। यो पर्वको म भन्दा पनि हाम्रा एकजना विज्ञ होइन यति बेला हाम्रो टेलिफोन सम्पर्क मा हुनुहुन्छ, म उहाँहरूसँग नै सिधै उहाँसँग नै कुराकानी गर्दैछु। श्रोताहरू, उहाँ हुनुहुन्छ
दिनेश अधिकारीजी।
हजुर दिनेशजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
हजुर हुन्छ नि, हजुर स्वागत छ, हजुर धन्यवाद छ। हजुर
हजुर, हामी आज कुराकानी गर्दैथ्यौँ माघे सङ्क्रान्तिको बारेमा होइन। माघे सङ्क्रान्ति अब हामी म जानकारी भएअनुसार त हामीले श्रोतालाई जानकारी गरायौँ, र अब हजुरलाई के कति थाहा छ माघे सङ्क्रान्तिको बारेमा, एकचोटि श्रोताहरूलाई जानकारी गराइदिनुहुन्छ कि?
ए हस् नि, माघे सङ्क्रान्ति भनेको एउटा मकर सङ्क्रान्ति भनिन्छ, जहाँ कि हाम्रो यो नियममा अथवा हाम्रो धर्म संस्कृति परम्परा शास्त्रहरू मुताबिक अब भोलिदेखि चाहिँ हाम्रो सूर्य चाहिँ मकर राशिमा जान्छन्।
हजुर हजुर,
र भोलिदेखि नै हाम्रो जुन अब दुईटा अयन हुन्छन्, एउटा दक्षिणायन भनिन्छ, एउटा उत्तरायण भनिन्छ।
हजुर हजुर,
अब भोलिदेखि नै त्यो अयन पनि सुरु हुने भएको हुनाले
हजुर
यसलाई विशेष मानिन्छ, किनभने अब यो हाम्रो अयन अयनबाट पक्ष पक्षबाट ऋतु यसरी छ महिनामा हाम्रो बदलिन्छ, त्यसले गर्दाखेरि यसलाई विशेष मानिन्छ। र यो मकर सङ्क्रान्ति भनिन्छ, मकर सङ्क्रान्तिमा चाहिँ ठुला गङ्गाजी हुँदी गएर, गण्डकी हुँदी गएर स्नान गर्नाले र मकर सङ्क्रान्तिको स्नान गर्नाले चाहिँ यसबाट धेरै पुण्य फल प्राप्त हुन्छ भन्ने यसरी हाम्रो शास्त्रहरूमा उखान छ, उक्ति छ। र त्यसैलाई आधार मानेर चाहिँ हाम्रा अब धर्म संस्कृति परम्परा अनुसार हाम्रा कल्चरमा हाम्रा संस्कृतिमा
हजुर
यसको एउटा मान्यता रहेर आएको छ। र यो मकर सङ्क्रान्ति चाहिँ सबैको एउटा महान चाड बनेको छ, र यो महान चाडमा हामीले अब राम्रो राम्रोसँग यानि तीर्थमा जाने, पवित्र नदीहरूमा जाने, तलाउहरूमा जाने, नुहाउने, अनि त्यस पछाडि आएर चाहिँ अब मिठा मिठा फलफुलहरू ल्याउने खाने, अनि त्यसमा हाम्रो जुन घर तरुल छ, सिमल तरुल छ, सरखण्ड छ, यी चिजहरूलाई अघिल्लै दिन, आजकै दिन बेलुका भनौँ न,
हजुर हजुर,
आजकै दिन बेलुका तयार गर्ने, अनि आफ्नो बारीमा रोपेको हुन्थ्यो खनेर ल्याउने, धोइधाइ गर्ने, अनि त्यसलाई आजकै बेलुका पकाउने
हजुर,
र पकाएर भोलिपल्ट खाँदाखेरि चाहिँ
हजुर
अब गति पाइन्छ भन्छ क्या, गति पर्थन भन्ने त्यस्तो चलन पनि छ
हजुर हजुर,
एउटा सामाजिक रीतिमा
हजुर हजुर,
र त्यो दिन पनि आजै परेको छ। र आज हामी तरुलहरू सबै तरल भ्याएको अब घर तल्लो सिमल तरल सिमलहरू अब हामी भुटानमा हुँदाखेरि त त्यसरी खन्थ्यौँ, खनेर अनि आफ्नो बारीमा रोपेको चिजलाई ल्याएर धोई पखाली गरेर आज उसिन्छौँ।
हजुर हजुर।
र उसिनेर चाहिँ भोलि त्यसलाई स्नान ध्यान गरेर सबै नुहाइसकेर नयाँ नयाँ वस्त्रहरू लगाएर हो त्यो तरुललाई चाहिँ अनि खाँदाखेरि गति परिन्छ भन्ने त्यस्तो सामाजिक चलन पनि छ। र यो पर्व चाहिँ सबैको सहारा पर्व बनेको छ।
हजुर हजुर।
सबैले मनाउने सारा पर्व हो।
दिनेशजी, अब यो तरुल सखरखण्ड जुन छ नि खाँदाखेरि यो गति पर्ने मात्रै होइन, यसको यदि पौष्टिक हिसाबले हेर्ने हो भनेदेखि यो राम्रै हो नि स्वास्थ्यको लागि, होइन र?
धेरै पौष्टिक तत्त्व पाइन्छ यसमा। त पौष्टिक तत्त्व खाँदैनन् व्यक्तिहरूले जहिले तहिले खान पाइँदैन र त्यो एक दिन चाहिँ खाउँ भनेर यसलाई गति परिन्छ भन्ने अर्थबाट चाहिँ सबैलाई लोभ भ्याएको देखिन्छ। त्यो त्यो लोभले गर्दाखेरि चाहिँ सबैले खान्छन्।
हजुर हजुर।
एक दिन न एक दिन त कमसेकम यसो पौष्टिक तत्त्वहरू पनि त केही खान पाउन्न भन्ने हाम्रो शास्त्रहरूले।
हजुर। यसै गरी अनि यो तिल तिलको लड्डु अनि त्यसपछि चाकु होइन घिउ खाने पनि चलन छ नि, होइन र?
हजुर हजुर। अब यो हामी इन्डियातिर पस्यौँ भनेदेखि चाहिँ इन्डियनहरूले चाहिँ अब हाम्रो इन्डियन हिन्दूहरूले चाहिँ
हजुर हजुर
उहाँहरूले चाहिँ तिलको लड्डु खाने चलन छ र गङ्गाजीमा गएर खुब स्नान गर्ने अनि अब अहिले त कुम्भ मेला पनि लागेको छ।
हजुर।
र कुम्भ मेलामा जाने अनि गएर कुम्भ अब गङ्गाजीको स्नान गर्ने, गङ्गाजीको स्नान गरिसके पछाडि तिलको लड्डु ल्याउने, तिलको लड्डु ल्याएर भगवान्लाई भोग लाउने अनि भगवान्लाई देखाएर चाहिँ सबै इष्टमित्रहरूलाई पनि बाँध्ने र खाने चलन पनि छ। ताकि तिलले गर्दाखेरि चाहिँ के हुन्छ भने अहिले सर्दीको बेला छ।
हजुर हजुर।
र यो सर्दीको बेलामा चाहिँ तिलको लड्डु खायो भने चाहिँ के हुन्छ, गर्मी हुन्छ,
शरीरमा ताप के अरे गर्मी बढ्ने भयो,
तापक्रम बढ्छ।
हजुर हजुर।
त्यसले गर्दा पनि त्यसको प्रथा पनि एउटा राम्रै लागेको छ र त्यसको प्रथा त्यस्तो चल्ती छ। अब हाम्रो नेपालीहरूमा चाहिँ त्यस्तो चल्ती अलिकति देखा परिहालेको चाहिँ देखिँदैन।
हजुर हजुर।
प्राय अब इन्डियनहरूमा हिन्दूहरूमा भारतीयहरूमा चाहिँ त्यस्तो प्रथा पनि चलन ल्याएको छ भनौँ न।
अनि दिनेशजी, दिनेशजी, अनि यसै यसै माघे सङ्क्रान्तिको अवसरमा केही पूजा पाठ हुने पनि हाम्रो प्रचलन छ कि छैन?
हजुर, यो त धेरै ठुलो महत्त्व राखिएको छ, यो धेरै ठुलो पर्व मानिन्छ किनभने भोलिदेखि नै अर्को वर्ष चालु हुने अथवा अर्को वर्ष लाग्ने भएको हुनाले चाहिँ यो पर्वलाई धेरै ठुलो मानिन्छ र यसमा धेरै पूजा आजाहरू पनि गर्ने गराउने चलन छ।
हजुर हजुर।
हजुर दिनेशजी, तपाईँले हामीलाई समय दिनुभयो र माघे सङ्क्रान्तिका बारेमा हामी लगायत हाम्रा सम्पूर्ण यति बेला रेडियो सुनेर बसिराख्नुभएका श्रोताहरूका लागि जानकारी गराउनुभयो, एकदमै धेरै 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 धन्यवाद। र तपाईँलाई माघे सङ्क्रान्तिको शुभकामनासहित आजलाई हामी तपाईँबाट छुट्टिन्छौँ। धेरै धेरै धन्यवाद तपाईँले समय उपलब्ध गराइदिनु भएकोमा। हजुर धन्यवाद। हामीसँग अहिले टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो दिनेश अधिकारीजी, उहाँले माघे सङ्क्रान्तिको बारेमा हामीलाई जानकारी गराउनु भयो। श्रोताहरू, आशा छ तपाईँहरूलाई पनि माघे सङ्क्रान्तिको बारेमा थोरै बहुत जे जति होस् होइन उहाँहरूले जानकारी तपाईँहरूले जानकारी पाउनुभयो होला माघे सङ्क्रान्तिको बारेमा। सबै नेपालीहरूलाई थाहै छ माघे सङ्क्रान्तिमा बिहान उठेर नुहाइ धुवाइ गरेर होइन पूजा
बेलुका उसिनेको तोरी तरुल खाने,
बेलुका उसिनेको बाजे तरुल तरुल खाने अनि त्यसपछि गएर तिलको लड्डु चाकु अनि त्यसपछि घिउ हालेको खानेकुराहरू खाने र रमाइलो गरेर मनाउने एउटा यो पर्व हो। र श्रोताहरू, यति बेला स्टुडियो घडीमा 10 बजिसकेको छ, अब हाम्रो नियमित प्रसङ्ग समाचारको पालो भएको छ। र श्रोताहरू, अहिलेलाई भने सुनौ अब यो समाचार। समाचारको सुरुमा शीर्ष समाचारहरू। द्वन्द्वकालमा भएका घटनाको छुट्टा छुट्टै छानबिन भए शान्ति प्रक्रिया नै भङ्ग हुने प्रधानमन्त्रीको भनाई। डोटीमा बस दुर्घटना, 31 जनाको मृत्यु। एनआरएन अस्ट्रेलियाले जलविद्युतमा 13 करोड लगानी गर्ने, दलहरूबीच सहमतिको सम्भावना छिर्न हुँदैछ प्रचण्डको भनाई। माओवादीलाई गिर्जाले छुट दिनु नै गल्ती, माधव नेपालको भनाई। पाकिस्तानमा बम विस्फोट, 115 जनाको मृत्यु। र युनियन प्रान्तमा पहिरोमा परी कम्तीमा 46 जनाको मृत्यु। अब समाचार विस्तारमा। आठ वर्ष अघि युद्धकालमा दैलेखका पत्रकार डेकेन्द्र राज थापालाई कुटपिटपछि जिउँदै खाल्डोमा पुरेर हत्या गरेको रहस्य केही समय अघि खुलेको छ। पत्रकार थापाको हत्या अभियोगमा पक्राउ परेकाहरूले चरम यातनापछि सास छँदै खाल्टोमा पुरेको प्रहरी समक्ष बयान दिएपछि यो रहस्य खुलेको हो। पक्राउ परेका मध्ये लक्ष्मीराम घर्तीले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार थापालाई चार दिनसम्म चरम यातना दिएको र अन्तिम दिनको यातनामा होस गुमाएपछि मर्यो भन्दै खाल्डोमा गाडिएको थियो। पत्रकार डेकेन्द्र राज थापालाई 12 असार 2061 अपहरण गरेर साउन 27 गते हत्या गरिएको थियो। हत्याको रहस्य खुलेपछि दैलेख सदरमुकाममा हत्याराहरूलाई कानूनी कारवाही हुनुपर्ने माग राख्दै जिल्लामा रहेका मानवाधिकारवादी महिला संघ संगठन र स्थानीय बासिन्दाहरूले प्रदर्शन गर्दै आइरहेका छन्। सोही क्रममा हिजो अर्थात् पौष 28 गते शनिबार पत्रकार थापा हत्याका अभियुक्तलाई उन्मुक्ति दिने सरकारी निर्देशनको विरोध गर्दै स्थानीय संचारकर्मीहरूले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानको पुतला जलाएका छन्। पत्रकार महासंघ दैलेख शाखाको अगुवाईमा शनिबार पत्रकारहरूले प्रधानमन्त्री र महान्यायाधिवक्ता विरूद्ध चर्को नाराबाजी गर्दै पुतला जलाएका हुन्। पत्रकारलाई जिउँदै खाल्डोमा पुर्नेलाई उन्मुक्ति दिन महान्यायाधिवक्ता कार्यालयले अनुसन्धान प्रक्रिया रोक्न प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयलाई लिखित उर्दी जारी गरेपछि स्थानीय पत्रकारहरू आक्रोशित भएका हुन्। यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालीन अवधिमा भएका हरेक घटनाको छुट्टा छुट्टै छानबिन भए शान्ति प्रक्रिया भङ्ग हुने बताउनु भएको छ। सो प्रकारका हरेक घटनाको छुट्टा छुट्टै छानबिन सम्भव नभएको बताउँदै प्रधानमन्त्री भट्टराईले दैलेखकै शैलीमा द्वन्द्वकालका हरेक घटनाको छुट्टा छुट्टै छानबिन भए कसैको भलो नहुने टिप्पणी गर्नुभयो। हिजो साँझ ललितपुरको भट्टीडाँडा स्थित रामशरण चयरको घरमा बस्न गएका प्रधानमन्त्रीले क्रान्तिकारी पत्रकार संघ ललितपुरले गरेको अन्तर्क्रियामा जबरजस्ती द्वन्द्वकालीन घटनाहरू खोतल्न खोजिए कोही पनि अछुतो नरहने बताउनुभयो। द्वन्द्वकालमा भएका अमानवीय र गैर न्यायिक हत्याको छानबिनका लागि सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्रीले सत्य निरूपण तथा मेलमिलाप आयोग गठनपछि मात्रै एकमुष्ट रूपमा त्यस्ता घटनाको छानबिन हुनुपर्ने बताउनुभयो। द्वन्द्वकालीन घटना एक एक गरी छानबिन भए काङ्ग्रेस र एमाले कार्यकर्ताहरू समेत अछुतो नरहने उहाँको भनाइ थियो।
धोटीको छतिवन गाउँ विकास समिति रुस काँडामा बस दुर्घटनामा भई 31 जनाको मृत्यु भएपछि मृतकका गाउँहरूमा ठूलो शोक भएको छ। दुर्घटनामा परेका 11 मध्ये 4 जना घाइतेको गम्भीर अवस्थामा उपचार भइरहेको छ। कैलालीको धनगढीमा उपचारार्थ उनीहरूलाई सँगै यात्रा गरेका अरू 31 जना मारिएको त्रासितपूर्ण घटनाले छाडेको छैन। दुर्घटनामा परि मृत्यु हुनेमा अछाम जिल्लाका बढी परेका छन्। अछामका मात्रै 22 जनाको मृत्यु भएको छ। अछामको बलालताका गाविसका मात्रै 8 जनाको मृत्यु भएको छ। अछामपछि कैलालीका 4 जना परेका छन् भने कञ्चनपुर दैजीका 2 र बझाङका 1 जनाको मृत्यु भएको छ। अछामको जयगढबाट कैलाली जाँदै गरेको कर्णाली रिभरको बस सडकमा जमेको तुसारोमा चिप्लिएर सडकबाट 300 मिटर तल खसेको थियो। एक वर्षभित्र त्यस थानमा 4 वटा दुर्घटना भइसकेका छन्। यसै गरी प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दोटीमा भएको बस दुर्घटनाप्रति चिन्ता र दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाएकाप्रति चिर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। घाइतेको उपचारमा पूर्ण प्राथमिकता दिन सम्बन्धित स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीले आफ्नो कामना कमजोरी हुन नदिन तत्काल गर्नुपर्ने काममा सजगता र क्रियाशीलता अवलम्बन गर्न पनि स्थानीय प्रहरी र प्रशासनलाई निर्देशन दिनुभएको छ। देशमा सडक दुर्घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै प्रधानमन्त्रीले यस्ता घटनाको सत्य तथ्य पहिचान गर्न आफूले कार्यदल नै गठन गर्न समेत निर्देशन दिनुभएको निजी सचिवालयले उल्लेख गरेको छ।
गैर आवासीय नेपाली संघ एनआरएन अस्ट्रेलियाले नेपालको जलविद्युतमा सामूहिक लगानी गर्ने भएको छ। जलविद्युतमा लगानी गर्न करिब 45 जना सेयर सदस्य रहेको एनआरएन अस्ट्रेलिया हाइड्रो ग्रुप प्राइभेट कम्पनी गठन गरिएको छ। कम्पनीले 13 करोड़ भन्दा बढी नेपाली रुपियाँ नेपालको जलविद्युतमा लगानी गर्दैछ। एनआरएन ग्लोबल कमिटीको नेतृत्वमा सुरु भएको 100 मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य अनुसार अस्ट्रेलियाबाट सामूहिक रूपमा लगानी हुन लागेको अध्यक्ष गणेश केसीले बताउनुभयो। व्यक्तिगत रूपमा भन्दा पनि सामूहिक रूपमा लगानी गर्दा त्यसको प्रभावकारिता धेरै हुने देखेर हाइड्रो कम्पनी गठन गरिएको अस्ट्रेलियाका सफल व्यवसायी शेष घलेले जानकारी दिनुभयो। एनआरएनको सामूहिक लगानी सम्बन्धी ग्लोबल समितिका उपसंयोजक समेत रहनुभएका घलेले सिडनी मेलबर्न जस्ता सहरहरूमा सामूहिक लगानीको महत्त्वबारे कार्यपत्र समेत प्रस्तुत गरेको बताउनुभयो। चार्टर एकाउन्टेन्ट प्रकाश जङ थापाका अनुसार अस्ट्रेलियाबाट सामूहिक रूपमा एनआरएन हाइड्रो कम्पनी मार्फत कम्तीमा पनि 13 करोड बराबरको लगानी नेपालको जलविद्युतमा हुँदैछ। व्यक्तिगत रूपमा पनि अस्ट्रेलियाका नेपाली जलविद्युतमा लगानी गर्न नेपाल पठाइएका छन्। 1 लाखदेखि 1 करोड रुपियाँसम्म लगानी गर्नेहरू छन्। थापाले भने एनआरएन अस्ट्रेलिया हाइड्रो ग्रुप प्राइभेट कम्पनीमा जमुना घले, विमल भट्टराई, भरत नेपाल, पुनाराम भण्डारी, मेघराज श्रेष्ठ र टीकाराम भट्टराई लगायत डाइरेक्टर रहेका छन्। एनआरएनले सामूहिक लगानीको माध्यमबाट पहिलो चरणमा जलविद्युत क्षेत्रमा लगानी गर्ने निर्णय गरेको हो। यसै उद्देश्यले 5 अरब नेपाली रुपियाँ अधिकृत पुँजी भएको एनआरएन इन्भेस्टमेन्ट नामको पब्लिक लिमिटेड कम्पनी यही 2069 साल भाद्र 31 गते नेपालको कम्पनी एन 2063 दफा 5 उपदफा 1 बमोजिम दर्ता गरी सकिएको एनआरएन आइसिसी सदस्य तथा सामूहिक लगानी अस्ट्रेलिया संयोजक प्रहलाद केसीले बताए। उनका अनुसार नेपालको परिवेशमा जलविद्युतमा लगानीले नेपाल र लगानीकर्ता दुवैलाई फाइदा पुग्नेछ। यो प्रोजेक्ट निर्माणले नेपालमा अहिले हुँदै आएको लोड सेडिङ कम गर्न मद्दत गर्नेछ भने लगानी गर्नेहरूले पनि नयाँ बजार खोज्नु पर्दैन। जलविद्युतको क्षेत्र तुलनात्मक रूपमा अन्य औद्योगिक क्षेत्रभन्दा कम जोखिमपूर्ण लगानीको 15-25% प्रतिफल लिन सकिने र सरकारले उत्पादित विद्युत किनिदिने ग्यारेन्टी समेत गरिदिएकोले पनि गैर आवासीय नेपालीहरू यस क्षेत्रमा लगानीका लागि थप उत्साहित भएको केसी बताउँछन्। समृद्ध नेपाल हाम्रो साझा सपना भन्ने नारासहित सामूहिक लगानीबाट नेपालको उद्योग क्षेत्रमा हात हालेका एनआरएन इन्भेस्टमेन्ट पब्लिक लिमिटेडले लगानी गर्न इच्छुक गैर आवासीय नेपालीहरूका लागि संस्थापक सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ। केसीका अनुसार लगानीका लागि अहिलेसम्म झण्डै व्यक्तिगत र सामूहिक गरेर 25 करोड रुपियाँका लागि प्रतिबद्धता आइसकेको छ। यस कम्पनीको संस्थापक सेयर धनी हुनका लागि एक व्यक्तिले कम्तीमा 1 लाखदेखि बढीमा 1 करोड नेपाली रुपियाँसम्म लगानी गर्न सक्नेछन्। 1 लाखबाट लगानी सुरु गर्न सकिने हुनाले यो प्रोजेक्ट ठूला ठूला व्यवसायीदेखि अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीले समेत लगानीका लागि चासो देखाएको एनआरएन अस्ट्रेलियाका अध्यक्ष गणेश केसी बताउँछन्। लगानी गर्न चाहने गैर आवासीय नेपालीहरूले पहिलो किस्ता आफूले कबुल गरेको रकमको 25% रकम कम्तीमा 1 लाख यही जनवरी 1 तारिकसम्म कम्पनीको ब्याङ्क खातामा जम्मा गरिसक्नुपर्ने प्रावधान रहेको थियो। तर यो 25% नियम 4 लाख भन्दा बढी लगानी गर्नेहरूका हकमा मात्र लागू हुने संयोजक केसीले जानकारी दिए। उनका अनुसार 1 लाख लगानी गर्न इच्छुकले 100% नै एनआरएन इन्भेस्टमेन्ट पब्लिक लिमिटेडको खातामा जम्मा गर्नुपर्ने छ भने 2 लाख लगानी गर्नेले 50% तथा 4 लाखभन्दा बढी लगानी गर्नेले 25% जम्मा गर्नुपर्दछ। 4 लाखभन्दा बढी लगानी गर्नेले आफूले कबुल गरेको पैसा किस्तामा 5 वर्षभित्रमा बुझाउनु पर्नेछ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच सहमतिको सम्भावना क्षीण हुँदै गएको प्रश्न पार्नुभएको छ। मिडियामा संक्षिप्त कुराकानी गर्दै उहाँले सहमतिका लागि प्रयास भइरहे पनि सम्भावना भने कम रहेको बताउनु भएको हो। यद्यपि सहमति बन्नेमा आफू अझै आशावादी रहेको समेत बताउनुभयो। राष्ट्रपतिले दिएको पछिल्लो समयसीमा सोमबारसम्म पनि सहमतिकै लागि प्रयास गरिने उहाँको भनाइ थियो। जेठको 2रो सातासम्म भए पनि निर्वाचन हुने गरी सहमति गर्न जुटिरहेको तर यसमा सबै दल एकमत नभए संविधानसभा पुनस्थापनाको एजेन्डामा जाने उहाँले स्पष्ट पार्नुभयो।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले माओवादीलाई धेरै छुट दिएर विगतमा गिरिजाप्रसाद कोइरालाले गल्ती गरेको बताउनु भएको छ। माओवादीलाई शान्ति प्रक्रिया मार्फत यहाँसम्म ल्याउँदा गल्ती गरिएछ जस्तो लाग्दैन भन्ने प्रश्नमा नेता नेपालले भन्नुभयो, शान्ति प्रक्रियामा ल्याउन खोजेर गल्ती भयो जस्तो त लाग्दैन, तर धेरै छुट दिने काम गिरिजाबाबुबाट भएको हो। मेरो योजना अनुसार गिरिजा बाबु चलदिएको भए यस्तो हुने थिएन। एक सीट पनि नभएको माओवादीलाई गिरिजा बाबुले प्रतिनिधि सभामा एमालेकै हाराहारी सीट दिनुभयो। नेपालले भन्नुभयो एमालेको बहुमत आउँछ, यो उदाउँदो शक्ति हो र एमाले काङ्ग्रेसको प्रतिद्वन्दी हो, माओवादीलाई त चुटकीभरमा तह लगाउन सकिन्छ भन्ने गलत सोच राखेर गिरिजा बाबुले त्यसो गर्नुभयो। माओवादीलाई यसरी धेरै छुट नदिन आफूले त्यति बेला कोइरालालाई सचेत गराएको नेपालको कथन छ। मैले यो कुराको त्यति बेलै विरोध गरेको हुँ, म त रिसाएर पुरै कड्किएको हुँ, तर मान्छेले त शान्ति प्रक्रिया विरोधीलाई त रुचाउँदैनन् नि। एउटा सिटका निम्ति एमाले यसो गर्यो भन्ने दुनियाँलाई पर्ने देखेर म थचक्क बसेँ।
पाकिस्तानमा भएको छुट्टा छुट्टै बम विस्फोटमा परि 115 जनाको ज्यान गएको छ। विस्फोटमा परि 100 सर्वसाधारण घाइते भएका छन्। बलुचिस्तान प्रान्तको राजधानी सहर क्वेटाको सहर एक निस्कर क्लबमा बिहिबार बेलुका पक भएको बम विस्फोटमा 81 जनाको ज्यान गएको हो। अन्य 120 जना घाइते भएको जनाएको छ। पहिलो बम विस्फोट भएपछि त्यहाँ पुगेका पत्रकार तथा उद्धारकर्मी दोस्रो विस्फोटको शिकार बन्न पुगेको बिबिसीले उल्लेख गरेको छ। पहिलो विस्फोटको 10 मिनट बित्न नपाउँदै दोस्रो विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारीहरूले जनाएका छन्। दोस्रो पटक विस्फोटपछि उक्त क्लब पूर्ण रूपमा ध्वस्त भएको छ। मारिएका मध्ये अधिकांश अल्पसंख्यक सिया समुदायका भएको सरकारी अधिकारीहरूले जनाएका छन्। ज्यान गुमाउनेमा कम्तीमा 2 सञ्चारकर्मी, 5 सुरक्षाकर्मी र 5 उद्धारकर्ता समेत रहेको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन्। 1 चरमपन्थी लश्करले झाङ्बीले उक्त हमलाको जिम्मेवारी लिएको छ।
समाचारको अन्त्यमा अब एउटा चीनमा भएको पहिरोको बारेमा समाचार। चीनको दक्षिणी युआन प्रान्तमा गएको पहिरोमा पुरिएर कम्तीमा 46 मृत्यु भएको छ। मारिनेमा 19 बालबालिका पनि परेको चिनिया सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। केही मानिस हराइरहेका छन् भने गाउपो गाउँका धेरै घर बगाएको स्थानीय अधिकारीहरूले जनाएका छन्। उद्धारकर्मीहरूले पहिरोमा पुरिएकाहरूको खोजी कार्य जारी राखेका छन्।
श्रोताहरू अहिले सुन्नुभयो विविध साताभरिका समाचारको सङ्गालो कार्यक्रम समाचार हामीले प्रस्तुत गऱ्यौँ र ठिक श्रोताहरू अहिले हाम्रो स्टुडियोको खडीमा ठिक 10:14 गएको छ र तपाईँहरूलाई हामी साथ दिइरहेका छौँ। म खगेन्द्र
र म सञ्जय
र श्रोताहरूको लागि अब अर्को कोसेली सञ्जयजी।
हजुर श्रोताहरू, अब तपाईँहरूलाई हामी अर्को एउटा गीत प्रस्तुत गर्दैछौँ होइन त खेन्द्र चाहिँ के छ गीतै सुन्ने होइन त
गीतै सुन्नु एकचोटि गीतै सुन्नु त्यहाँबाट फेरि हामी नियमित प्रसङ्ग हामी फेरि यहाँहरूमा आउनेछौँ।
हजुर हजुर श्रोताहरू, अब यो गीत सुनौ अहिलेलाई म मरे भने शिव परियारको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि हामी यहाँ प्रस्तुत गर्दैछौँ। त्यसपछि हामी माघे सङ्क्रान्तिका बारेमा फेरि केही चर्चा गर्नेछौँ होइन त खेन्द्रजी
एकदमै।
र अहिलेलाई भने यो गीत शिव परियारको आवाजमा रहेको तपाईँहरूका लागि
खेप्नु धेरै छ हिँडी शिखर छ चल्न बच्नेहरूले धेरै छ खेप्नु धेरै छ हिँडी शिखर छ चल्न सबले एक दिन मर्नै छ भने हो सबले एक दिन मर्नै छ भने आत्मबल कमजोर न पारे मरे भने मिले रमाइलो खुशी जिउँदामा हुने मर्दाको दुःखलाई क्षणिक बनाउनु रमाइलो खुशी जिउँदामा हुने मर्दाको दुःखलाई क्षणिक बनाउनु दुःखलाई बिर्सेर सुखै सम्झे हो दुःखलाई बिर्सेर सुखै सम्झे आफै विशेष पारे ममरे भने मिले
हजुर श्रोताहरू तपाईँहरूलाई भर्खरै हामीले प्रस्तुत गऱ्यौँ शिव परियारको आवाजमा ममरे भन्ने शीर्षकको यो गीत. श्रोताहरू अब हामीले आज कुराकानी गरिरहेका छौँ माघे सङ्क्रान्तिको बारेमा. खगेन्द्रजी अब म तपाईँलाई सोध्छु तपाईँलाई के थाहा छ माघे सङ्क्रान्तिको बारेमा भनौँ न माघे सङ्क्रान्तिको बारेमा के थाहा भन्दा पनि तपाईँ माघे सङ्क्रान्तिमा के गर्नुहुन्थ्यो तपाईँको अनुभवमा भन्नुहोस् न.
मेरो अनुभवमा त म अघि हाम्रो जुन हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको छ अधिकारीजी
हजुर हजुर
उहाँले भने जस्तै म पनि मिल्दोजुल्दो त्यस्तै छ तर मैले जाने अनुसार चाहिँ मैले थाहा पाउँदा मेरो बाबा मम्मीले कसो गर्नुहुन्थ्यो भन्दाखेरि चाहिँ माघे सङ्क्रान्ति भन्ने बित्तिकै तरुलको पर्व तरुलको पर्व चाहिँ त्यो दिन चाहिँ तरुल खानै पर्ने त्यही पनि घर तरुल भएन वन तरुल खानु पर्ने वनमा भयो उब्जनी भएको वनमा फलेको वन तरुल खनेर ल्याएर त्यो दिन चाहिँ बेलुका ल्याएर त्यसलाई राम्रो धोइ पखाली गरेर उसिनेर त्यसलाई थपक्क राख्ने मैले जानेको है
हजुर हजुर
अनि त्यसपछि त्यसलाई
थपक्क राख्ने अनि भोलिपल्ट उठेर नुहाइदा गरेर पूजा गरेर
त्यसलाई अनि जुन
त्यो त त्यो ल ठिक छ त्यो खानेकुरा त भयो खैनजी मलाई चाहिँ त्यो साह्रै गाह्रो लाग्थ्यो कि बिहान उठेर नुहाउनु कतिको सजिलो लाग्थ्यो
होइन अहिले अस्ट्रेलियामा त गर्मी छ नुहाइन्छ होइन तर त्यति बेला
मैले नेपालको नेपालको सन्दर्भमा कुरा गरेको जस्तै माघ भन्दा माघको महिना भनेको त एकदमै जाडो महिना जाडो महिनामा बिहान उठेर चिसो चिसो पानीले नुहाउँदाखेरि त एकदमै गाह्रो हुन्थ्यो होला नि होइन र मेरो मेरो अनुभव म सुनाउँदैछु खनजी तपाईँलाई तपाईँलाई भन्दा पनि म श्रोताहरूसँग पनि सेयर गर्दैछु के हुन्थ्यो भन्दाखेरि बिहान उठेर नुहाउनु पर्ने होइन नुहाउन बिहान नुहाउन भनेपछि त्यो स्पेसल्ली चिसोको कारणले गर्दाखेरि चिसोको कारणले गर्दाखेरि एकदमै नुहाउन एकदमै गाह्रो लाग्ने अनि त्यसपछि हामीहरू सबैजना के गर्थ्यौँ भन्दाखेरि त्यो तिलको ठटेउरा भन्ने हुन्छ क्या होइन तिल त्यो झारिसकेपछि त्यसको बाँकी रहेको भा ऊ भनौँ न त्यो दाउरा जस्तो त्यो तिल अनि पराल अनि लगेर खोलाको छेउमा अथवा धाराको छेउमा लगेर आगो बाल्ने ठुलो आगो बाल्ने अनि त्यसपछि त्यही आगो ताप्दै नुहाउने
त्यो त तपाईँको तपाईँ नुहाउने चाहिँ बाबु त्यही रमाइलो तरिका पर्छ बाबु जति पनि होइन शरीरलाई पिर्न पारिकन तातो तर खासै भन्नुपर्छ भने एउटा नियम एउटा संस्कृति परम्परा छ चाहिँ जस्तै चिसो भए पनि बरु तातो पानीले नहुने तर नहुन्छ जाडोमा नहुने भन्ने बिहान
नुहुन त अब त्यो स्वास्थ्य के अरे एउटा दैनिक उनै पनि भइहाल्यो होइन त्यसै गरी अब यो देवघाटमा भनौँ न यो माघे सङ्क्रान्तिकै अवसरमा देवघाटमा एकदमै ठुलो मेला लाग्ने गर्दछ होइन जसमा चाहिँ हजारौँ भक्तजनहरू गएर देवघाटमा स्नान गर्ने गर्दछन् देवघाटमा गएर नदीको छेउमा गएर माघे सङ्क्रान्तिको एउटा स्नान लिएपछि एउटा पवित्र भइन्छ भन्ने एउटा लोकाक्ति छ होइन विश्वास छ त्यसै गरी अन्य काठमाडौँमा पनि बागमतीको छेउमा पशुपति छेउमा भयो होइन बागमतीको छेउमा पनि एकदमै भिड लाग्ने गर्दछ मेला लाग्ने गर्दछ एउटा नुहाउने माघे सङ्क्रान्तिको स्नान गर्ने भनिन्छ होइन
यसै गरी अरू पूर्वमा पनि कन्काई माई भयो धारा भयो यसरी गरी विभिन्न श्रोताहरू गएर माफ गर्नु होला भक्तजनहरू गएर आफ्नो जुन नियमितसँग नुहाउने र एक आपसमा चाहिँ भाइचारा र आफ्नो परम्परालाई यथावत राख्ने र दिनभरि भजन कीर्तन गर्ने पनि जुन चलन आएको छ.
हजुर हजुर
हजुर
हजुर श्रोताहरू, अहिले हामी तपाईँहरूसँग कुराकानी भन्दा पनि हामी तपाईँहरूलाई माघे सङ्क्रान्तिको बारेमा जानकारी गराउँदैछौँ र माघे सङ्क्रान्तिको बारेमा हामी कुराकानी गर्दैछौँ. माघे सङ्क्रान्ति किनभने भोलि माघ 1 गते परेको छ र माघे सङ्क्रान्ति नेपालमा धुमधामका साथ मनाइँदैछ र अस्ट्रेलियामा भने खासै त्यसको त्यति चहलपहल छैन, तैपनि नेपाली समाजमा नेपाली मनमा भने माघे सङ्क्रान्तिको झलझलको आइरहेको छ.
होइन
श्रोताहरू, अब तपाईँलाई फेरि म एउटा अर्को गीत यहाँनिर प्रस्तुत गर्दैछु 1974 एरीकै आवाजमा, तिमीलाई पिरतीले बाँधुला. हजुर श्रोताहरू, अहिलेलाई तपाईँहरूका लागि यो गीत यहाँनिर प्रस्तुत गर्दैछौँ. त्यसपछि म 1974 एरीको हुन लागेको कन्सर्टको बारेमा जानकारी गराउनेछु र त्यसपछि हामी कार्यक्रमको नियमित प्रसङ्ग र अब एटलिस्ट भनौँ हामीसँग धेरै समय पनि छैन र अहिलेलाई सुनौँ हाम्रो यो 1974 एरीको आवाजमा तिमीलाई पिरतीले बाँधुला. हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ 1974 एडीको आवाजमा रहेको यो गीत तिमीलाई फिरतीले बाँधुला. र श्रोताहरू, म तपाईँहरूलाई जानकारी गराइहालौँ 1974 एडीको कन्सर्ट यहाँ एडलेडमा पनि हुँदैछ 19 तारिक, हजुर यही महिनाको 19 तारिक अर्थात् जनवरी 19 तारिक स्याटरडेका दिन साँझ 7:30 बजे द गभ ह्यान्ड मार्चमा हुँदैछ. र म तपाईँहरूलाई यसको अझ डिटेलमा भनिदिन चाहन्छु, यहाँनिर जानकारी गराउन चाहन्छु. 1974 एडीको रियुनाइटेड टुर होइन लाइभ इन कन्सर्ट अस्ट्रेलियामा अर्थात् एडलेडमा हुँदैछ र समय अथवा मिति रहेको छ 19 तारिक जनवरी 19 तारिक 2013 स्याटरडेका दिन. र यसलाई 1974 एडीको कन्सर्टलाई सपोर्ट गर्नुभएको छ लोकल ब्यान्डले. हामी उहाँहरूलाई हिमाली नेपाली भन्दछौँ. श्रोताहरू, तपाईँहरूलाई थाहा नै छ हिमाली नेपालीहरू यस रेडियोमा पनि यहाँ भोइस अफ साङ्गलामा पनि आएर धेरैचोटि आफ्ना गीत सङ्गीतहरू तपाईँहरू समक्ष प्रस्तुत गरिसक्नु भएको छ. उहाँहरू हुनुहुन्छ. त्यसै गरी टेकेन दाहाल भुटानी नेपाली राइजिङ स्टार भनौँ न एउटा गायक हुनुहुन्छ. उहाँ पनि यस कार्यक्रममा प्रस्तुत गर्दै हुनुहुन्छ र अब यो 1975 को मिडिया अफिसियल मिडिया पार्टनर रहेका छौँ हामी भोइस अफ साङ्ग्रिला यसै गरी आवाज यसै अनि त्यसै गरी यस कार्यक्रमलाई हामी समक्ष प्रस्तुत लाई भनौँ न यो इभेन्टलाई सफल बनाउन सपोर्ट गर्नुभएको छ वाग्ले इन्टरप्राइजेसले बुमर्याङ इन्टरनेसनल एजुकेसन सर्भिस र त्यसै गरी नेप्लिज ग्रोसरी प्राइड नेपाल नेपाली एफसी अनि त्यसै गरी एडलेड नेपाली समाज हजुर यो त भयो मैले तपाईँहरूलाई जानकारी गराएँ 1974 AD को कन्सर्ट 19 जनवरी स्याटरडेका दिन हुँदैछ एडिलेडमा द ह्यान्डमासमा हुँदैछ द गब 59 पोर्ट रोड ह्यान्डमासमा हुँदैछ श्रोताहरू यदि तपाईँले आफ्नो टिकट सुरक्षित गर्नुभएको छैन भनेदेखि तुरुन्तै आफ्नो टिकट प्रति सुरक्षित गरिहाल्नुहोस् किन भन्दाखेरि यस्तो मौका फेरि आउँदैन किन भन्दाखेरि 1974 AD को यो रियुनाइटेड टुर हो यसपछि फेरि सम्भव होला नहोला र अहिलेलाई नै किन मौका चुकाउने होइन त श्रोताहरू र आफ्नो टिकटहरू यस लिइहाल्नुहोस् र कार्यक्रम लाई इन्जोय गर्नुहोस् कन्सर्टलाई इन्जोय गर्नुहोस् आफ्नो नेपाली गीत सङ्गीतलाई माया गर्नुहोस् यही नै भन्न चाहन्छु र यति भन्दा भन्दै हामी आजको कार्यक्रमबाट बिदा लिनुपर्ने भएको छ कि कसो महेन्द्रजी
एकदमै हामीलाई धेरै तपाईँहरूसँग बस्ने मौका धेरै थियो तर पनि अब हामीलाई सबैले पर्खिन्छ समयले
मौका भन्दा पनि इच्छा थियो
तपाईँहरूलाई रमाइलो गर्न गर्दै पनि यहाँहरूसँग बस्ने अब धेरै समय नभएको पनि हामी जानकारी गराइहालौँ
हजुर श्रोताहरू आजको लागि हामी तपाईँहरूबाट बिदा माग्नुपर्ने भएको छ र केही छैन श्रोताहरू नेक्स्ट सन्डे 9:30 फेरि हामी तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ हुने बाचा गर्दछौँ हजुर बाचा गर्दछौँ र आजलाई आजको कार्यक्रमबाट बिदा हुन चाहन्छौँ र धेरै धेरै धन्यवाद तपाईँहरूलाई यति बेलासम्म एक घन्टासम्म हामीलाई साथ दिनुभयो हाम्रो कार्यक्रम सुनिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र खगेन्द्रजी फेरि एकचोटि होइन ह्याप्पी माघे सङ्क्रान्ति यति बेला रेडियो सुनेर बसिराख्नु भएको सम्पूर्ण श्रोताहरूलाई सम्पूर्ण नेपाली भाषीहरूलाई नेपाली अर्को एउटा महान पर्व माघे सङ्क्रान्तिको शुभकामनासहित आजको लागि हामी कार्यक्रमबाट बिदा हुन चाहन्छौँ र बिदा हुँदा हुँदै फेरि म 1974 AD एउटा अर्को गीत चौबन्दी चोली यहाँहरूका लागि छोड्दै आजका लागि कार्यक्रमबाट बिदा हुन चाहन्छौँ थ्याङ्क यू भेरी मच फर लिसनिङ द रेडियो एयरलेयर 101.5 मेगाहर्ज in Voice of Sangrila and upcoming program is the Radio Notes and keep listening Radio Adelaide 101.5 megahertz and good night till next Sunday
next Sunday hajur yaharko yo sata ramro rahos sukhamay rahos bhandai hami bida huna chahanchu sathi Sanjay ra ma Khagendra
hajur